भूटानी शरणार्थीको कथाव्यथा समेटिएको रेडियो कार्यक्रम शरणार्थी सन्देशबाट साथी शारदा देवकोटा सहित श्रीधर पौडेलको नमस्कार।
सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने यो कार्यक्रम उज्यालो 90 नेटवर्कले बनाएको हो। कार्यक्रमको मुख्य विषयवस्तु शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको चिरफार गर्नु हो। कार्यक्रममा हामी शरणार्थी शिविरमा रहेका भूटानीसँगै पुनर्वास भएकाहरूको जीवनस्तरका बारेमा पनि चर्चा गर्छौं।
शरणार्थीको राय अनि तर्कलाई नीति निर्मातासम्म तथा बनेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन पुलको काम गर्दै आएको कार्यक्रम शरणार्थी सन्देशको आजको अंकलाई कार्यक्रमको पहिलो चरणको अन्तिम कार्यक्रमका रूपमा प्रस्तुत गर्दैछौ। समयसँगै भूटानी शरणार्थी मुद्दामा भएको परिवर्तनले भूटानीहरूको जीवनशैली पनि बदलिएको छ। शरणार्थीलाई आफ्ना बारेमा भएका काम कुराको जानकारी दिने सही संयन्त्र नभएका बेला 4 वर्ष अघि शुरू गरिएको कार्यक्रममा पनि समयसँगै परिवर्तन आवश्यक देखिएको छ। हामीले गरेको काम, कार्यक्रमले उठाएका मुद्दा तथा कार्यक्रमका बारेमा शरणार्थीको विचार र विश्लेषण सुन्छौ।
कुन सिपले कति प्रगति गराउँदो रहेछ भन्ने कुरा हामीले त्यसबाट धेरै ज्ञान पाउँदैछौँ र हामीहरूको अब रिफ्युजी क्याम्पमा हुटनेसहरूले कति कस्तो कला सिकेर चाहिँ अब प्रगति गर्दो रहेछन् भन्ने कुरा त्यसबाट हामीले ज्ञान पाउँछौँ र मनपर्छ त्यो त।
बदलिदो समयमा शरणार्थी मुद्दा पनि बदलिएको छ। आधा भन्दा धेरै शरणार्थी पुनर्वास भइसकेका छन्। शरणार्थी संख्या घटेसँगै शरणार्थी शिविरको संख्या पनि घटाउने अभियान चलिरहेको छ। भूटानी शरणार्थीका क्षेत्रमा क्रियाशील संस्थाहरूको काम पनि विस्तारै परिवर्तन भइरहेको छ।
शरणार्थी मुद्दामा समय अनुसार भएको परिवर्तनमा कार्यक्रम शरणार्थी सन्देशमा पनि परिवर्तन आवश्यक देखिएको छ। यो विषयमा हामी केही बेरमा विस्तृत रूपमा चर्चा गर्नेछौ। अहिले चाहिँ शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
तिमाई शरणार्थी शिविरमा रहेका सबै भूटानीलाई बेलडाङ्गीमा सारिएको छ। तेस्रो देश पुनर्वासमा जाने शरणार्थीको संख्या बढेसँगै शुरू भएको शरणार्थी शिविर समायोजन अन्तर्गत शुरू योजना अनुसार तिमाई शरणार्थी शिविर हटाइएको हो। यो सँगै 7 वटा शरणार्थी शिविरको संख्या 5 घटेको छ। यसअघि 6 महिना पहिले गोलदाप शरणार्थी शिविर समायोजन गरिएको थियो। तिमाई शरणार्थी शिविर समायोजनको काम 2 महिना अघि शुरू गरिएको थियो। समायोजन अघि तिमाई शरणार्थी शिविरमा 4,000 जति भूटानी शरणार्थी थिए। उनीहरूमध्ये केहीलाई बेलडाङ्गीबाट पुनर्वास भएका शरणार्थीका खाली छाप्रा र केहीलाई नयाँ छाप्रा बनाएर राखिएको छ। आफ्नो कार्यकाल पूरा गरी फर्कन लागेका भूटानी शरणार्थीको सहायताका लागि क्रियाशील विभिन्न संस्थाका प्रतिनिधिहरूलाई शरणार्थीले विदाई गरेका छन्। शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको दमक कार्यालयकी प्रमुख रैनावती, विश्व खाद्य कार्यक्रमको दमक कार्यालयकी प्रमुख इल्स र एसियाली चिकित्सक संगठन आम्दाको भूटानी शरणार्थी सहायता परियोजनाकी प्रमुख डाक्टर मधुरिमा भद्रालाई विदाई गरिएको हो। बेलडाङ्गे शरणार्थी शिविर व्यवस्थापन समितिले गएको मंगलबार कार्यक्रम गरी उनीहरूलाई विदाई गरेको हो। कार्यक्रममा शरणार्थी समन्वय एकाइका सुपरिवेक्षकहरू हर्क राई, बेलडाङ्गी शरणार्थी शिविर व्यवस्थापन समितिका सचिव धनवीर सुब्बा, खुदुनाबारी शरणार्थी शिविरका सचिव टीआर राई, सनिसरेका चम्पसिंह राई, तिमाईका उपसचिव भानु कडरिया र गोलधापका पूर्व शिविर सचिव चिरञ्जीवी राई लगायतले सहायता संस्थाहरूको सहयोग तथा विदाई भएकाहरूलाई शुभकामना दिएका थिए। विदा भएका 3 कर्मचारीको ठाउँमा नयाँ कर्मचारी आउने तयारी भएको शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको दमक कार्यालयले जनाएको छ। भूटानी शरणार्थी र स्थानीय मिलेर शनिश्चरी शरणार्थी शिविर अघिल्तिर बौद्ध धर्मावलम्बीहरूको वृहत बाङ अभिषेक गर्ने भएका छन्। शरणार्थी शिविरको बालड्रु कुन्सी तेनफेलिङ र स्थानीय उसियार जाम्बुलिङ बज्र गुम्बाले विश्व शान्ति र भातृत्वको कामना गर्दै कार्यक्रम गर्न लागेका हुन्। शनिश्चरी शरणार्थी शिविर नजिकै खाली ठाउँमा माघ 5 गतेदेखि 9 गतेसम्म कार्यक्रम हुने भएको छ। अभिषेकमा भारत सिक्किमको देउराली छेतेन गुम्बाका 3 अवतारी लामाबाट अभिषेक र प्रवचन हुने अभिषेकका संयोजक टुल्कु केजाङ लामाले जानकारी दिनुभयो। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अंकमा समेटिएका गतिविधि यति नै।
गतिविधि सुनिसकेपछि भूटानी शरणार्थी मुद्दासँगै कार्यक्रम शरणार्थी सन्देशको समग्र समीक्षा र आउँदो स्वरूपका बारेमा केही चर्चा। सबैभन्दा पहिला कार्यक्रम शरणार्थी सन्देशका बारेमा शरणार्थी शिविरमा रहेका भूटानीहरूको बुझाइ र विश्लेषण नै सुनौ।
अहिले म खुदुनाबारी शरणार्थी शिविरमा आइपुगेको छु। एकजना महिला, के हो यहाँको नाम थर?
मेरो नाम सीता दाहाल भट्टराई, F272 खुदुनाबारी।
शरणार्थी सन्देश सुन्नुहुन्छ?
एकदम रेगुलर सुन्छ, हप्तामा 2 दिन छुट्याउँदैन। हामी फ्यामिली एकदम ठ्याक्क बसेर चाहिँ 3 बसेर सुन्छु रेगुलर। त्यो हाम्रो होइन, यो हाम्रो सोसाइटीमा रिलेटेड भएर इन्ट्रेस्ट लाग्छ क्या हामीलाई त्यसमा।
कहाँ के हुँदैछ त्यो सबै बुझ्न पाइन्छ र त्यही भएर सुन्छ कुन ठाउँमा के रहेछ भन्ने कुराको ज्ञान पनि हामीले पाउन सक्छौँ र कुन कुन शिवले कति प्रगति गराउँदो रहेछ भन्ने कुरा नै हामीले त्यसबाट धेरै ज्ञान पाउँदैछौँ र हामीहरूको अब रिफ्युजी क्याम्पमा हुटनेसहरूले कति कस्तो कला सिकेर चाहिँ अब प्रगति गर्दो रहेछन् भन्ने कुरा नि त्यसबाट हामीले ज्ञान पाउँछौँ र मनपर्छ त्यो त यस्तो लाग्छ कि हामीहरूको त्यो अब कतिजना यहाँ भुटनेस दाजुभाइहरूले गाना गाउनु भएको छ क्यासेटहरू बनाउनु भएको छ रिलिज भएको क्यासेटहरू छन् हो तीबाट चाहिँ गाना बजाइदिएदेखि अलिक इन्ट्रेस्ट हुन्थ्यो हामीलाई त्यो पनि सोच राखेको छ
अहिले म खुदुनाबारी शरणार्थी शिविरको डीएमएस स्कुलमा आइपुगेको छु एकजना शरणार्थी
म रुद्र सुवेदी यस स्कुलको डीएमएस स्कुलको टिचर सेक्टर D3 8965
कार्यक्रम शरणार्थी सन्देश सुन्नुहुन्छ
नियमित
के छ तपाईँको प्रतिक्रिया
जुन विदेश गएका हाम्रा दाजुभाइहरू र हामी बिचको अलिकति कोअर्डिनेसन वाद विवाद आदान प्रदानहरू गर्ने जस्तो लाग्छ त्यसले गर्दा पनि अब विदेश लाई पनि समेटेर यो भुटान देशलाई पनि समेटेकोले गर्दा मलाई धेरै राम्रो लाग्छ सन्देश
तपाईँलाई मन नपरेको कुरा केही छ
नराम्रो लागेको चाहिँ म भन्न सक्दिनँ हाम्रा भुटानका जुन पाकेका बुढा बुढीहरूसँग कुराकानी देशको विभिन्न रीतिरिवाज चाडपर्व कस्तो मनाइन्थ्यो के उब्जनी हुन्थ्यो देश कस्तो छ भन्ने खालको कुराहरू मलाई साह्रै रमाइलो लाग्छ अझै पनि सबै अब विदेशमा गएको हाम्रो साथीहरू भयो सबैसँग विभिन्न देशमा जानुभएको छ उहाँहरूलाई अझ बेसी मात्रामा समेटेर उहाँहरूको आवाजै हामीहरूले पनि सुन्न पायौँ अझै सुन्ने त राखेकै छौँ अझै बेसी मात्रामा चाहिँ सुन्न पायौँ र उहाँहरूको विषयवस्तुहरू बुझ्न पायौँ भने अझै यहाँ हामीहरूलाई अलिक रमाइलो नै थप राम्रो हुन्थ्यो कि भन्ने मलाई लाग्छ
अर्को एकजना शरणार्थी
मेरो शुभ नाम रुद्रबहादुर वाग्ले हो सेक्टर B2 हट नम्बर 58
तपाईँ चाहिँ शरणार्थी सन्देश सुन्नुहुन्छ कि सुन्नुहुन्न
रेडियो कार्यक्रम निरन्तर नै सुनिराखिएको छ शरणार्थी सन्देश सबै सुनिराखेको छ
कस्तो लाग्छ त कार्यक्रम
प्राय सबै राम्रै नै लाग्छ भोलि गएर भुटान नबिर्सिने र त्यो भुटानको याद रहिरहने देश विदेशमा जहीँ जहीँ पुगे पनि त्यहाँ त्यहाँ हुने खालका कुराहरू चाहिँ अब यी नेपालमै हुँदा यही शरणार्थी सन्देशले नै तिनीहरूलाई पनि केही जानकारी दिएर अझ सजिलो रहने थिए होलान् त्यस्ता खालका कुनै कुनै कार्यक्रमहरू थप भएर यी बाहिर जानेहरू अहिले गएर अब हाम्रा जुन नेताहरू नेतावर्गहरू थिए आजभन्दा अगाडि 5-7 वर्ष अगाडि अहिले गएर ती पनि लोप भइसके र अब गएर त यही शरणार्थी सन्देशबाटै नै अब आफ्नो पहिलेदेखिको पिता पुर्खाहरू रहेको बसेको ठाउँको इतिहासहरू बुझ्ने ती हाम्रा भावी सन्तानहरूले केही जानकारी पाउने थिए होलान् र वा स्वदेश भन्ने कुराहरू एउटा नागरिकता विहीन भएर बसेकाले गर्दा यहाँनिर अब त्यस्तै हिसाबमा बस्ने र भुटानमा यस्तो यस्तो रहनसहनमा बसिन्थ्यो त्यो तरिकाले खाने पिउने बस्ने र उहाँहरूको यस्तो यस्तो व्यवस्था थियो भनेर त अब कति त जानकारी पाइराखिया छ भने त्यसमा पनि अरू थप जानकारीहरू पाएदेखि अझ सजग रहन्थे होलान् भन्ने त्यही चाहिँ लाग्छ मलाई त्यो शरणार्थी सन्देश सुने शुक्रबार र बुधबार बेलुका हामी एकछिन भुटानमै प्रवेश गरेर भुटानभित्रै छौँ कि र हाम्रा दाजुभाइ दिदीबहिनीहरू जति रहेका छन् छोडिएका छन् तिनीहरूको पनि याद आउँछ र त्यहाँ जुन जुन कुनै कुराहरू त चिराङको गर्यो वा त म एउटा साम्रोजुङ्खा डिस्ट्रिक्टको हो चिराङको गर्यो भने पनि त्यो मैले गरेकै जस्तो व्यवहार वा त त्यहाँनिर बस्दाको रहनसहन त्यहाँको पनि त्यस्तै बुझेर ओहो मैले पनि त यस्तो गरेको थिएँ वा त्यहाँनिर हुँदाखेरि यसरी हामीहरू चल्थ्यौँ भन्ने खालका कुराहरू पाइराखिएको छ
खुदुनाबारी शरणार्थी शिविरको शिविर व्यवस्थापन समितिको कार्यालयमा आइपुगेको छु एकजना महिला
मेरो नाम कुमारी गुरुङ हो म चाहिँ अहिले यहाँ खुदुनाबारीमा डिपुटी क्याम्प सेक्रेटरी गर्दैछु
रेडियो कार्यक्रम शरणार्थी सन्देश प्रसारण हुन थालेको 4 वर्ष पूरा भयो के छ तपाईँको प्रतिक्रिया
र हाम्रो यो क्याम्पमा के हुँदैछ कसो हुँदैछ भन्ने कुरो सबै नै हामी शरणार्थी सन्देशबाट नै सुन्न सक्छौँ र अलिकति हामीलाई त्यसमा हजुरहरूले थपिदिनुपर्ने कुराहरू चाहिँ के छ भने भुटानमा पनि के हुँदैछ त कुन ठाउँमा के हुँदैछ के कार्यक्रमहरू गर्दै रहेछ त्यसै गरेर अब थर्ड कन्ट्रीमा नि हुनुहुन्छ होइन कहाँ के प्रोग्रामहरू गर्नुहुन्छ होला यहाँबाट गएको हुनुहुन्छ होइन आवाजहरू हामीले उहाँको पनि सुन्न पाएदेखि चाहिँ सायद त्यो अति नै उत्तम हुन्थ्यो होला जस्तो लाग्छ
खुदुनाबारी शरणार्थी शिविरकै अर्को एकजना शरणार्थी महिला
मेरो नाम रेणु गुरुङ जेन्डर फोकल पोइन्ट भ्याकौलामा सुन्छु सुन्न त तर सुन्दाखेरि धेरै राम्रो लाग्छ अब जस्तै भुटानको बारेमा कति कुराहरू अब कति कुरा हामीलाई मसिनो भएकोले गर्दा बिर्सेको कुराहरू पनि जानिन्छ र अस्ति एक दुईचोटि चाहिँ जस्तै उहाँ सेटलमेन्ट भइसकेको कुराहरू पनि प्रत्यक्ष रूपमा नै सुन्न पाएँ, त्यो पनि धेरै खुसी लागेछ।
रेडियो कार्यक्रम शरणार्थी सन्देशको बारेमा खुदुनाबारी शरणार्थी शिविरका केही भुटानी शरणार्थीहरूसँग प्रतिक्रिया लिइसकेपछि अब हामी बिर्तामोड, दमक र पथ्री हुँदै शनिश्चरी शरणार्थी शिविरतिर लागौं। अहिले म शनिश्चरी शरणार्थी शिविरमा आइपुगेको छु। एकजना शरणार्थी युवा,
मेरो लक्ष्मण गुरुङ, बेलडाङ्गी 1, हट नम्बर 138, सेक्टर G2।
ए, भनेपछि तपाईँ बेलडाङ्गीबाटै यहाँ आउनु भएको रहेछ। रेडियो कार्यक्रम शरणार्थी सन्देश कतिको सुन्ने गर्नुहुन्छ?
भुटानी शरणार्थी समस्यालाई समेटेर एउटा चाहिँ अब केही वर्षदेखि समस्याको समाधान मात्रै नभएर त्यहाँको गतिविधिहरूलाई प्रसार गर्ने अलिकति माध्यम बनेको छ। समस्याहरू बाहिर ल्याउने अथवा यसलाई चाहिँ समाधानहरू खोजिने कुनै माध्यम बनेको जस्तो लाग्छ मलाई। बाहिरतिरको अब जस्तै पुनर्वास भइसकेका मानिसहरूको पनि खबर आइरहेको छ, त्यो पक्ष पनि एउटा राम्रो पक्ष छ।
शनिश्चरी शरणार्थी शिविरमै भेटिनु भएका अर्को एकजना शरणार्थी युवा,
मेरो दुर्गा लाल आचार्य, शनिश्चरी, सेक्टर H2, छपरा नम्बर 52।
रेडियो कार्यक्रम शरणार्थी सन्देश सुन्ने गर्नु भएको छ कि छैन?
मैले सुन्न थाले भनेको चाहिँ यो शरणार्थी सन्देश कार्यक्रम बज्न थालेदेखि नै सुन्छु, 4 वर्ष भयो।
यो कार्यक्रमको राम्रा पक्षहरू के के छन्?
विभिन्न जानकारीहरू IOM र UNHCRको इम्प्लिमेन्टिङ पार्टनर्सहरूले गरेका कुराहरू पनि छर्लङ्ग चाहिँ त्यहाँ प्रस्तुत हुने हुँदाखेरि हामीले बुझ्ने बाहिर बुझ्ने भन्दा पनि त्यहाँ रेडियोबाट चाहिँ छर्लङ्ग हुने हुनाले म त्यो शरणार्थी सन्देश सुठाइ सुन्छु। छेट भाषाहरू राम्रोसँगले प्रस्तुत गर्ने शैली नै मलाई त एकदम मिठास लाग्छ।
नराम्रो पक्ष चाहिँ के छ?
नभइदिए हुन्थ्यो चाहिँ होइन, अझ अरू पनि समय बढाएर अरू पनि गतिविधिहरू समेट्न पाएदेखि चाहिँ हुन्थ्यो, अरू कुराहरू पनि वास्तवमै अहिले यो बाहिर गएका आफन्तहरूसँग कुरा गराउने यो चाहिँ एकदमै राम्रो लाग्छ मलाई अहिलेको चाहिँ।
यहाँको नाम थर चाहिँ के पर्यो?
मेरो बालकृष्ण शर्मा, सेक्टर B358, शनिश्चरी।
शरणार्थी सन्देश तपाईँले सुन्नु भएको छ कि छैन?
किन आफ्नै कार्यक्रम भएको हुनाले प्राय त्यसलाई सुनिन्छ।
के छ त तपाईँको प्रतिक्रिया?
खासै त्यो कार्यक्रमले एउटा शरणार्थी बीचमा जुन पुनर्वास भएको शरणार्थी र नेपालमा रहेका शरणार्थी बीच एउटा पुलको काम गरिरहेको जस्तो लाग्छ, सूचनाको आदान प्रदान भइरहेको छ होइन, त्यसले गर्दा धेरै शरणार्थीहरूलाई यो कार्यक्रमले धेरै फाइदा पुगेको जस्तो लाग्छ मलाई चाहिँ। बिछोड भएको परिवारमा एउटा सन्देश आउँदाखेरि पनि एकताको भावनाहरू चाहिँ झल्किन्छ, त्यसैले प्रायः त्यो कार्यक्रमहरू सुनिन्छ, पुर्याएको पनि छ।
अब चाहिँ यो कार्यक्रममा कस्ता कस्ता खालका विषयवस्तुहरू उठाउँदा राम्रो हुन्छ?
अब समसामयिक विषयहरू जस्तै अब पुनर्वास भएको उनीहरूको उहाँको के कस्तो छ होइन, र यहाँ बसोबास गर्दाखेरिको दुःख पीडाहरू के कस्तो छ, त्यस्ता खालका विषयहरूलाई पनि अलिकति समावेश गरिदिन पाएदेखि चाहिँ अलिकति राम्रो हुन्थ्यो कि।
कार्यक्रम शरणार्थी सन्देशले शरणार्थीको समग्र मुद्दामा क्रियाशील भएर काम गर्यो। तेस्रो देश पुनर्वासको विकल्पका बारेमा जति सक्दो धेरै जानकारी दिएर उनीहरूलाई नै निर्णय गर्न सक्ने बनाउनेमा सधैँ ध्यान दियो। शरणार्थी शिविरका भुटानीको मात्रै नभएर पुनर्वास भएकाहरूको जीवनस्तर तथा अवस्था बारेमा पनि हामी सधैँ सचेत भयौं। शरणार्थीको घरफिर्तीको अधिकारबारे पनि हामी सचेत रह्यौं। शरणार्थीका हक अधिकार तथा उनीहरूको प्रतिभा र क्षमता पनि हाम्रो मुख्य विषय बने। 4 वर्षको बीचमा भुटानी शरणार्थी मुद्दामा देखिएको फरक खाले विकसित रूपमा हामीले आफूहरूलाई पनि ढाल्न थालेका छौं। गएको 4 वर्षका बीचमा शरणार्थी मुद्दामा देखिएको परिवर्तन र अबका दिनमा गर्नुपर्ने कामको बारे केही बेर चर्चा गरौं।
त्यो हामीलाई थाहा हुँदैन, अब कस्तो देशमा के गरेर लाने हो, कसो गरेर लाने हो, त्यो विषय त अब न भुटान थाहा छ त्यति, अब अमेरिका, न्युजिल्यान्ड, अस्ट्रेलिया भने कसरी थाहा हुने।
भुटानी शरणार्थीले अप्रत्याशित मानिरहेको तेस्रो देश पुनर्वासको विकल्प शुरू हुँदै गर्दा हामीले कार्यक्रम शरणार्थी सन्देश बनाउन शुरू गरेका थियौं। आफ्नै थाथलो फर्कने उपायको खोजीमा रहेको भुटानी समाजमा भित्रिएको तेस्रो देश पुनर्वासको विकल्पले शरणार्थी समाजमा तरंग पैदा गरेको थियो। घर फर्कने अभियान प्रभावकारी थिएन। शरणार्थी शिविरको अभावभन्दा विकसित मुलुक जानुपर्छ भन्ने मान्यता राख्नेहरूलाई शरणार्थी घर फिर्तीको विरूद्ध लागेको ठान्ने बुझाइ व्याप्त थियो। शरणार्थी शिविरबाटै भूटान फर्कने आशा गर्नेहरू र पुनर्वास ठिक हो भन्नेहरूबीच द्वन्द थियो। शरणार्थीका लागि भएका काम तथा नीति नियमको प्रभावकारी प्रसारको अभावले शरणार्थी समाज थप द्वन्दमा फस्ने देखिँदै थियो। यस्तो अवस्थामा हामीले शरणार्थीलाई सही सूचना दिन कार्यक्रम शुरू गरेका थियौं।
कार्यक्रम शरणार्थी सन्देश भूटानी शरणार्थीहरूको समस्या समाधान गर्न भइरहेका प्रयास कार्यक्रम र सत्य तथ्यहरू शरणार्थीहरूसँगै बसेर छलफल गर्ने कार्यक्रम हो।
पूर्वी नेपालको झापा र मोरङका पाँच ठाउँका सात शिविरमा बस्दै आएका भुटानीहरूको कथा त्यसो त शुरूका केही महिना शरणार्थी समाजले कार्यक्रम शरणार्थी सन्देशलाई पुनर्वास गराउन दबाव दिन शुरू भएको कार्यक्रमका रूपमा पनि व्याख्या गरे। हामीलाई शरणार्थी शिविरका सही सूचना लिन निकै कठिन भयो।
आज पनि हामी शरणार्थीहरूको बसाई र शिविरमा उनीहरू कसरी बाँचिरहेका छन् भन्ने बारेमा केही कुरा गर्छौ।
चामलहरू भए, सागसब्जी भए, तिनीहरू चाहिँ हामीले बहुत दुःखसँगले कन्ट्रोल।
शुरूका दिनमा हामीले शरणार्थीबाट मात्रै होइन पुनर्वासमा संलग्न निकायहरूको सहयोग पनि पाएनौ। शरणार्थीलाई पुनर्वास गर्ने भनेर कार्यक्रम त शुरू गरियो, तर उनीहरू कुन हैसियतमा तेस्रो देश जाँदैछन्, त्यहाँ उनीहरूको अवस्था के हुन्छ जस्ता सामान्य जानकारी समेत पाउन मुस्किल भयो। तैपनि शरणार्थीलाई सही सूचना दिने अभियानमा कहिल्यै सम्झौता गरेनौ। काठमाडौँमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको परिसरमा अन्तर्राष्ट्रिय आप्रवासी संगठन आईओएमको सेतो रंगको गाड़ी टक्क रोकियो। गाड़ीभित्र बसेका भूटानी शरणार्थीहरूको अनुहार उदास र एकतमासको देखिन्थ्यो। समाचारका लागि तमतयार संचारकर्मीहरू गाड़ी वरिपरि झुम्मिनु नौलो पनि भएन, तर गाड़ीबाट एकदम फूर्तिसाथ ओर्लेका आईओएमका एकजना विदेशी कर्मचारीले भूटानीहरूसँग कुरा गर्न त परै जाओस्, गाड़ीको तीन हात ओरपरसम्म पनि बस्न दिएनन्। तीन हातको दूरी पनि सयौं किलोमिटर टाढा बनाइदियो भूटानीहरूलाई तेस्रो देश पुनर्वास गराउने जिम्मा पाएको अड्डा आईओएमको अपारदर्शी प्रक्रियाले। आईओएमको कड़ा अवरोधका बावजुद हिँड्दा हिँड्दै शरणार्थीहरूसँग केही कुरा गर्न चाहिँ सकियो।
अहिले हाम्रो हातमा अब दिन्छु भन्नुभएको छ होइन, आईएमको डकुमेन्ट्सहरू सबै छ, प्लेनमा उठ्ने बेलामा दिन्छु भन्नुभएको छ, त्यही लिएर जान्छ। उहाँ गएर चाहिँ हामीलाई होइन राम्रै प्रकारको सहायता हुन्छ तपाईँहरूलाई होइन, सबै कुरामा आठ नौ महिनासम्म वर्ष दिनसम्म खाने बस्ने घरबाट सबै।
कार्यक्रम शरणार्थी सन्देश शरणार्थीका लागि आएको तेस्रो देश पुनर्वासको विकल्पका बारेमा जति सक्दो धेरै जानकारी दिएर उनीहरूलाई नै निर्णय गर्न सक्ने बनाउने अभियानमा क्रियाशील भएर काम गर्यो। हामीले कहिल्यै पनि पुनर्वास जान ठिक अथवा भूटानै फर्कन ठिक भनेर भनेनौ, बरु यी दुई फरक मुद्दाको गहिराईसम्म पुगेर यसका बारेमा शरणार्थी शिविरका भूटानीलाई जानकारी दिइरह्यौं। सहायता संस्थादेखि नेपाल सरकार र शरणार्थी अगुवाहरूको योजना काम र सोचाइबारे हरदम ध्यान दिइरह्यौं।
That is Nepal and Bhutan have common dreams, common aspirations, and so there was in fact certainly this deep understanding.
भुटानको प्रधानमन्त्री जिग्मे थिन्ले वहाँ यहाँ दुईटा कामको लागि आउनुभएको, उहाँले भन्नुभयो एउटा बायोलेटरल रिलेसन बढाउनको लागि र दोस्रो यो सार्कको कन्सल्टेसनको लागि। द्विपक्षीय सम्बन्धको कुरा गर्दाखेरि एउटा इस्यु जहिले पनि छ, त्यो इस्यु भनेको भुटानी शरणार्थीहरू फिर्ता गर्ने बाँकी भएको वार्ता चाहिँ रेज्युम हुनुपर्छ भन्ने विषयमा दुवै पक्षको सहमति भएको छ।
इट विल नट अफेक्ट द सपोर्ट प्रोभाइडेड टु द रेफ्युजीज।
पुनर्वास ठिक कि बेठिक भन्ने द्वन्द हिजो आज कम भएको मात्रै होइन, हिजो पुनर्वास बेठिक भन्नेहरू पनि पुनर्वास भइरहेका छन्। आधाभन्दा धेरै शरणार्थी पुनर्वासमा गइसकेका छन्। पुनर्वास भएका आफन्तहरूको जीवनस्तरका बारेमा चिन्तित शरणार्थी शिविरका भुटानीलाई उनीहरूका आफन्तहरूको खुट खबर दिन पनि हामीले अनेक उपाय अप्नायौं। कहिले फोन गरेर त कहिले फरक कामका लागि विभिन्न मुलुक पुगेका सहकर्मीहरूलाई आग्रह गरेर उनीहरूको जीवनस्तर बुझिरह्यौं।
अहिले अमेरिकामा काम भनेको मलाई सजिलो छ, धेरै सुविधा छ। म त के भन्छु भने पढेको मान्छे अनि धेरै अब सुविधा नपढेको भन्दा चाहिँ अलिक पढेको चाहिँ राम्रो हुन्छ, किन भन्दाखेरि धेरैतिर यता काम नपाए पनि अर्कोतिर काम पाउँछ, अर्कोतिर काम नपाए पनि अर्कोतिर पाउँछ, धेरै अब सुविधा हुन्छ इङ्ग्लिसको चाहिँ। तर अब इङ्ग्लिस नहुनेको चाहिँ अब कस्तो भनेदेखि बोल्नु नपर्ने कामहरू पाउँछ यहाँनिर, नपाउने नै पाउँछ। अब कन्स्ट्रक्सन भनेको बिल्डिङको भनेको अब त्यस्तोहरू अलिक साह्रै काम हो, तर साह्रो भन्नु त्यति यहाँको त्यति साह्रो जस्तो लागेन मलाई चाहिँ। अब देख्दाखेरि चाहिँ मलाई जतिसम्म लाग्छ भुटानी शरणार्थीहरू आए राम्रो हुन्छ, तर इङ्ग्लिस चाहिन्छ।
17 वर्ष शरणार्थी जीवन बिताइयो, शरणार्थी भएर होइन 17 वर्ष बिताइयो र उहाँ जति पनि दुःख गरियो हामीले कहिले सुखको अनुभव भएन, जति पैसा कमायौँ जति गऱ्यौँ जे गरौँ जहिले तहिले दुःख है। र अहिले यहाँ आएर यहाँको काम भन्नुपर्दा मलाई चाहिँ एकदमै सजिलो लागेको छ 100% है।
हिजो आज शरणार्थी शिविर आसपास रहेका मनी एक्सचेन्जमा भूटानीको ठूलै भीड़ देखिन्छ। आफन्तहरूले पठाएको सहयोगबाट शरणार्थी समाजको जीवनस्तर पनि बदलिएको छ।
आज अहिलेसम्म 21 जनाले चाहिँ लिइसक्यो प्राइज चाहिँ शरणार्थी शिविरबाट 100-150-200 पनि पठाउँछन् र अहिले चाहिँ विशेष गरी $150 रेटले आउँछ। 10,000-15 यस्तै 10-15-200 रेटले पनि आउँछ, 10-15 यस्तैको रेटले आउँदैछ अहिले चाहिँ। हजुर अभियसली बढिरहेको छ अहिले चाहिँ अस्तिको भन्दा धेरै नै होइन, बढी पैसा आउने भनेको युएस हो, अरू कन्ट्रीबाट कमै आउँछ, मान्छे पनि कमै छन् नि त भनेर युएसबाट चाहिँ धेरै आउँछ।
प्राय
99% नै शरणार्थीहरू हुन्। अहिले अलिकति बढेको देखिन्छ किनभने अलिकति डलरको भाव पनि बढेको हुँदाखेरि अलिकति सधैँको तुलनामा अलिकति केही मात्रामा बढेको छ।
यो छोरीले पठाइदिएको
कुन ठाउँबाट?
अमेरिकाको केन्टकीबाट।
बेडाङीमै भनेको धेरै छन् मनी ट्रान्सफर, 10 भन्दा चाहिँ उभै छन्, पसलै बिचे छन्। त्यसैले अब दिनमा त्यस्तै 10-12 जति आउँछ भनौँ। तपाईँ कोही कोही आउँछ 7,000।
सन् 2008 जनवरी 9 तारिकमा पहिलो कार्यक्रम बनेको थियो। यो समेत गरेर हामीले 416 कार्यक्रम बनायौं। यी बीचमा बनाएका हरेक कार्यक्रम शुरू गर्नु अघि नै झापामा भएको सरकारवालाहरू बीचको छलफलले निर्धारण गरेका विषयवस्तु भित्रै रहेर बनेका छन्। हरेक वर्ष भएका थप छलफलले निर्धारण गरेका थप विषयवस्तुमा केन्द्रित भएर नै हामीले कार्यक्रम शरणार्थी सन्देश बनाएका छौं। मानवीय आवश्यकता, शरणार्थीको लागि बनेका नीति नियम र राजनीतिको विषय, शरणार्थीको पारिवारिक मुद्दा, शरणार्थी र स्थानीय तथा शरणार्थी समाजकै शान्ति र सद्भावका कुरा हाम्रा प्राथमिकतामा थिए। शिक्षा, स्वास्थ्य, बास, खानाको गुणस्तर, महिला र बालबालिकाको मुद्दा, मानवीय रूचि, शरणार्थी शिविरमा रहेका विशेष व्यक्तिहरूको खोजी, प्रतिभा र शरणार्थी हुनुपर्नाको कारण नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियान पनि हामीले जारी नै राख्यौं।
तेरा छोरी बुहारी कहाँ कहाँ छन् निकाल भन्छ, अनि हामी आमा छोरी चाहिँ भागिरहेथ्यौँ, सन्तला फेदमा बसिरहेथ्यौँ। अनि भएर त्यो गइसक्यो हुँदो भोटेहरू, अनि गएपछि भित्र बसेर डरले बस्यौँ, थर हुँदै भोटे गाउँका माझमा बसेपछि त्यो इँटा गरेका घरमा जानुपर्छ भरे चाहिँ भन्छ अरे होइन, अनि डराउनु पर्यो भरे राति हुँदो आउँछ कि भनौँ, कहिले रातभरि बसो, कहिले यसो आगो सागो निभाएर बसो, बिरे आग्लो भन्छ नि त त्यो आग्लो ठोकेर बसो, दैलो उगार भन्छ। हिँड्ने दिन त खोइ के भयो के नि, 2-3 अगाडिदेखि अब रुवावासी भयो, दोडी छोरी भर्खर बिहे गरेर बुढी सुधेका थिए, पर नि हामी चाहिँ हिँड्ने दिन रुवावासी गर्दै माथि तिरङ डाँडो भन्थ्यौँ, त्यहाँसम्म छोरीहरू पछ्याउँदै आए, हामी रुँदै 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 आयौँ, अनि चाँचे खोलामा बास बस्यौँ। पर्सिपल्ट त कलले गाडी लगो कता।
पुनर्वास हुने शरणार्थीको संख्या बढेसँगै शरणार्थी मुद्दामा पनि फरकपना देखिएको छ। शरणार्थी शिविर विस्तारै खाली हुँदै गएका छन्। शरणार्थी शिविर समायोजन र समायोजन हुँदा शरणार्थीको व्यवस्थापन बारे पनि हामीले सरकारवालाहरूको ध्यान केन्द्रित गर्यौं। शरणार्थी शिविरमै रहेर पनि शरणार्थीको दर्जा नपाएका भूटानीको मुद्दामा पनि कार्यक्रम शरणार्थी सन्देश सधैं सचेत रह्यो। शरणार्थी शिविरमा भएका समस्यासँगै पुनर्वासले ल्याएका जटिलताका बारेमा पनि ध्यान दिइरह्यौं। पुनर्वासका कारण शरणार्थी परिवारमा भएको विखण्डन पनि हाम्रो मुख्य मुद्दा बन्यो।
एकदमै दुःख लाग्दो रहेछ, फेरि जेठमा बसेको र सधैँ बसेर खाएको, दिउँसो यताउता गएर घुम्ने पनि जब बेलुका हुन्छ, अनि जब चाड पर्वहरू नजिकै आउँछ त्यस्तो बेला धेरै याद आउँदो रहेछ, भनौँ कमी भइदिएको भए कस्तो के हुन्थ्यो होला, के भएर चाहिँ हामी यस्तो जेठ दिन परिवार भएर बस्नु परेको होला भन्ने अनुभव हुँदो रहेछ क्या। त्यतिखेर चाहिँ
छोराछोरी नभएपछि घरै कोही नभए जस्तो नि, आफन्तै नभए जस्तो, खाने बेला नि सम्झ्यो, अरूका छोराछोरी स्कुलबाट आउँदा अनि सम्झ्यो, अब स्कुलबाट आउँथे, क्याम्पस जान्थे, क्याम्पसबाट आउँथे, अनि अब आउँछन् अरू आउँछन् ऊ आउँदिन, त्यतै खाने बेला छैन, चाडबाड आउँछ चाडबाड पनि छैन,
शरणार्थी मुद्दाका बारेमा पछिल्लो पटक भूटानले वार्ताको प्रस्ताव राखिरहेको सन्दर्भमा पनि हामीले ध्यान दियौं। गएको नोभेम्बरमा मालदिव्समा भएको सार्कको 17 बैठकका बेला शरणार्थी मुद्दाका बारेमा भूटान र नेपालबीच वार्ता गर्ने समझदारी बनेको छ। त्यस अघि नै 8 रोकिएको द्विपक्षीय वार्ता शुरू गर्न भूटानले पटक पटक चासो देखाएको छ। अघिल्लो वर्ष भूटानमा भएको सार्क सम्मेलनमा होस् अथवा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका अध्यक्षको हैसियतमा सार्कको प्रगति समीक्षा गर्न 2068 वैशाखमा काठमाडौँ आएका भूटानी प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीबीच फेरि पनि वार्ताकै कुरा उठ्यो। यस सन्दर्भमा अहिलेसम्म थप प्रगति नभए पनि नेपालको तयारीबारे पनि हामीले सरकारवालाहरूलाई झकझकाइरह्यौं।
सैद्धान्तिक रूपमा हाम्रो दृष्टिकोण के रहन्छ भने थर्ड कन्ट्री सेटलमेन्टमा गएका भूटानी शरणार्थी पनि अन्तत आफ्नो घर फर्कन चाहन्छन् भने उनीहरूले पाउनुपर्छ भन्ने मान्यतालाई हामी कायम राख्छौँ। त्योभन्दा मुख्य चाहिँ अहिले यहाँ बाँकी रहेका शरणार्थीहरू जो अन्त जान चाहन्नन् र भूटानको आफ्नो घरमै फर्कन चाहन्छन् उनीहरूलाई चाहिँ फर्काउने व्यवस्था गर्नु पर्यो। त्यसको लागि एउटा जोइन्ट भेरिफिकेसन टिम हाम्रो बनिसकेको छ, त्यो जोइन्ट भेरिफिकेसन टिमलाई एक्टिभेट गर्ने, भेरिफाइड पहिला भइसकेका जो जोइन्ट भेरिफिकेसन टिमबाट भेरिफाइड भइसकेकाहरूलाई तत्काल फिर्ता पठाउने कार्ययोजना बनाउने र जोइन्ट भेरिफिकेसन टिमलाई एक्टिभेट गरेर बाँकीहरूको भेरिफाई गरेर चाहिँ फिर्ता पठाउने योजना बनाउने कुरा नै हाम्रो चाहिँ मूल
पुनर्वास हुने शरणार्थीको संख्या आधाको हाराहारीमा पुगेपछि सहायता संस्थाहरूले पनि आफ्ना कार्यक्रमलाई विस्तारै परिवर्तन गर्दैछन्। शरणार्थी र स्थानीयलाई सामेल गराएर विभिन्न उद्यमशीलताका परियोजनाहरू शुरू भएका छन्। यसले पनि चार वर्ष अघि र आज भुटानी शरणार्थी मुद्दामा परिवर्तन आएको संकेत गर्छ।
तालिम कोर्स मात्रै लिएर पनि हुँदैन, हाम्रो आर्थिक अवस्था कमजोरी छ भन्दाखेरि सरहरूले अब भन्नुभयो होइन, मेरो चाहिँ इच्छा त्यही कटिङ टेलरिङ नै हो है।
फाइदा अब व्यापार बिजनेस गर्दाखेरि कस्तो हुँदो रहेछ के हुँदो रहेछ भन्ने सिकेर पनि फाइदै भयो। मुढा बुने हामीहरूले योजना मिलायौँ होइन, संसारदेखि पर मुढे गाउँ भन्दो रहेछ, त्यो मुढे गाउँमा गएर हेर्दाखेरि झनै राम्रो लाग्यो कि।
हामीले चाहिँ अहिले क्याम्प र क्याम्प प्रभावित बस्तीका हाम्रा लक्षित वर्ग जो चाहिँ समुदायका आर्थिक हिसाबले अति निम्न वर्ग आमदानीको भरपर्दो स्रोत नभएका त्यस्ता व्यक्तिहरू लक्षित वर्ग चाहिँ पहिचान गरेर त्यस्ता व्यक्तिमा विशेष गरी महिला दलित जनजाति उहाँहरूलाई चाहिँ हामीले छनौट गरेर 7 दिनको एसआईवाईबी प्याकेज त्यो तालिम दिन्छौँ, जसमा चाहिँ ब्युटी पार्लर सिलाई र बाँसको सामग्री बनाउने र होटल व्यवसाय यी व्यवसायहरू छन्।
चार वर्षको बीचमा भुटानी शरणार्थी मुद्दामा देखिएको परिवर्तनको पछिल्लो रूप हो शरणार्थी र स्थानीयलाई मिलाएर शुरू गरिएका परियोजनाहरू। सहायता संस्थाहरू शरणार्थी र स्थानीय दुवै क्षेत्रमा सिप र उद्यमशीलताको विस्तार गर्न लागेका छन्। शरणार्थीलाई 2 दशक बास दिएका नेपालीलाई सहायता संस्थाले शरणार्थीकै न्यूबाट लाभान्वित हुने बाटोमा उभ्याएका छन्। यसले अबका दिन शरणार्थी र स्थानीयको मजबूत सम्बन्धलाई उद्यमशीलताका माध्यमबाट थप निखार ल्याउने देखिएको छ। परिवर्तनको यो संकेतले कार्यक्रम शरणार्थी सन्देशलाई पनि परिवर्तनको पक्षमा लाग्न बाटो प्रशस्त गराएको हाम्रो ठम्याई हो।
सीधा कुरा प्रष्ट विचार उज्यालो 90 नेटवर्क।
उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देशमा आज हामीले कार्यक्रमको अहिलेसम्मको यात्रा र शरणार्थी मुद्दाको बदलिँदो स्वरूप तथा कार्यक्रमबारे शरणार्थीको बुझाइ र विश्लेषण सुन्यौं। कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट र पूर्वाञ्चलका एफएम मेची ट्युन्स 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड, सप्तरंगी एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट एकसाथ प्रसारण भइरहेको छ। अब आफ्नै बारेमा केही कुरा।
चार वर्षको बीचमा भूटानी शरणार्थी मुद्दामा देखिएको फरक खाले विकसित रूपमा हामी कार्यक्रम शरणार्थी सन्देशलाई पनि रूपान्तरण गर्ने जमर्कोमा छौं। यसको अर्थ शरणार्थी मुद्दा सबै सल्टिएको भने पटक्कै होइन, स्वरूप फेरिएको चाहिँ पक्कै हो। यो बदलिएको स्वरूपमा बदलिदो शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिदो जीवनशैलीलाई केन्द्रमा राखेर आउँदा दिनमा हामी कार्यक्रम बनाउनेछौं। अबका दिनमा भूटानी शरणार्थीसँगै शरणार्थीको बसोबास रहेको स्थानीय क्षेत्रका मुद्दामा समेत केन्द्रित भई नयाँ स्वरूपमा आउनेछौ।
बितेको चार वर्षको शरणार्थी समाज र स्थानीय क्षेत्रको अवस्था र आवश्यकतामा पनि परिवर्तन भएको छ। अबको मुद्दा भनेको शरणार्थी र स्थानीय समाजको समृद्धिको यात्रा हो। त्यसैले शरणार्थी र स्थानीय बासिन्दाको समृद्धिका लागि भएको प्रयत्न र प्रयासका बारेमा छलफल गर्न रेडियो कार्यक्रम शरणार्थी सन्देशको स्वरूप बदलेका छौं। अब हामी बदलिन्दो स्वरूपको कार्यक्रम समृद्धिको यात्रासहित आउनेछौ।
रेडियो कार्यक्रम शरणार्थी सन्देश सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 प्रसारण हुँदै आएको थियो। यसको बदलिन्दो स्वरूपको कार्यक्रम समृद्धिको यात्रा भने आउँदो हप्ताबाट शुक्रबार बेलुकी 6:30 मात्रै प्रसारण हुने जानकारी गराउँछौ।
अवस्थ शरणार्थी सन्देश रेडियो कार्यक्रमको चार वर्षीय यात्राबाट काठमाडौँमा गोपाल गुरागाई, भीमसेन राजवाहक, शारदा देवकोटा अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि विदा माग्छु। नमस्कार।